आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
Jesus.
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो जयमसी अनि नमस्कार। साथै तपाईहरूका आफ्नै यो कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता, तपाईहरूलाई थाहै छ कि यी दिनहरूमा हामी पवित्र धर्मशास्त्र बाइबल नयाँ नियमको युहन्ना रचित सुसमाचार भन्ने पुस्तकबाट अध्ययन गरिरहेका छौं। म आशा गर्दछु तपाईहरूले यो वचन अध्ययनबाट धेरै कुरा सिकिरहनु भएको छ। प्रभुले तपाई सबैलाई अझ धेरै गरेर बुझ्ने ज्ञान शक्ति दिउन् भन्ने म प्रभुसँग प्रार्थना गर्दछु। श्रोता, आज हामी युहन्ना तीन अध्यायबाट बाइबल अध्ययन गर्नेछौ। यहाँ हामी देख्छौ येशु प्रभुले निकोदेमस भन्ने व्यक्तिलाई यरूशलेममा अन्तर्वार्ता लिनुहुन्छ। आज हामी तीन अध्याय एकदेखि पन्ध्र पदसम्म देख्नेछौ। निकोदेमस एकजना यहुदी अनि फरिसी व्यक्ति थिए, जो यहुदीहरूका महान सभाका एक सदस्य पनि थिए। त्यो महासभा यहुदीहरूको मुख्य कार्यकारिणी समिति थियो। त्यस महासभामा 70 जना सदस्यहरू थिए र तिनीहरूले यहुदी धर्म सम्बन्धी सबै कुराहरूमा पूरा अधिकार चलाउँथे। सबै राजनीतिक कुराहरू रोमी बडा हाकिमहरूको अधिकार मुनि थिए, तर रोमी सरकारको विरोध गर्नु बाहेक रोमीहरूले यहुदीहरूलाई आफ्ना सबै धार्मिक विधान र रीतिथितिहरू मान्न दिन्थे। भनिएको छ तीन अध्यायको एक पदमा, फरिसीहरूमध्ये निकोदेमस नाउँ भएका एकजना मानिस थिए, तिनी यहुदीहरूका महासभाका एक सदस्य थिए। अनि दुई पदमा भनिएको छ, यिनी राति येशु कहाँ आए र उहाँलाई भने, गुरूज्यू, हामी जान्दछौ तपाई परमेश्वरबाट आउनु भएको शिक्षक हुनुहुन्छ, किनकि परमेश्वर साथमा हुनु भएन भने तपाईले गर्नुभएका यी चिन्हहरू कसैले गर्न सक्दैनन्। हजुर, निकोदेमस चाहिँ एउटा पढेका यहुदी व्यक्ति थिए। तिनी आफै अरूहरूलाई पढाउने गुरू पनि थिए। 10 पद अनुसार अरू यहुदीहरूले तिनी येशूसँग कुरा गर्न गएका थाहा नपाउन् भनेर निकोदेमस राति येशु कहाँ गए, किनभने अरू यहुदीहरूले येशूलाई पक्का गुरू सम्झन्दैनथे। तर निकोदेमसले येशूले गर्नुभएको आश्चर्य कामहरू देखेका थिए। येशू कुनै किसिमको उक्तम गुरू अथवा अगम वक्ता हुनुपर्छ भनेर तिनलाई थाहा थियो र तिनले उहाँबाट अझै सिक्ने इच्छा गरे। अरू मानिसहरूले गरे झैं निकोदेमसले येशूको विरोध गरेनन्। तिनले येशूलाई आफ्नो वचनमा फसाउन खोजेनन्, जस्तो कि अरू यहुदी अगुवाहरूले गरे। मती 22:15 अनुसार पछि निकोदेमसले महासभाको सामु येशूको पक्ष लिए। यो पनि हामी युहन्ना 7:50-52 पदमा देख्छौ। अनि येशूको मृत्यु भएपछि जब उहाँका सबै चेलाहरू भागिसकेका थिए, तब निकोदेमसले येशूको लास गाड्नलाई सहायता पनि दिए। युहन्ना 19:39 पदमा हामी यो देख्छौ। शुरूमा निकोदेमस येशूका एक गोप्य डर छेरवा चेला भए तापनि तिनी अन्त्यमा येशूका 12 चेलाहरू भन्दा विश्वासयोग्य र साहसी हुन गए। 3 पदमा भनिएको छ, येशूले तिनलाई जवाब दिनुभयो, साँच्चै म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन। कुनै मानिसले यहुदी व्यवस्था र धर्मगुरूका रीतिथितिहरू ठिकसँग पालन गर्यो भने त्यसले उद्धार पाउँछ भनेर निकोदेमसले अरू फरिसीहरूले जस्तै विचार गर्थे। अर्थात मानिसले व्यवस्थाका कामहरूबाट उद्धार पाउँछ भन्ने यहुदीहरूको विचार थियो। निकोदेमस सोझो मनले परमेश्वरको आज्ञा पालन गर्न र स्वर्गीयको राज्यमा भित्र पस्न खोज्दै थियो भन्ने येशूलाई थाहा थियो। त्यसकारण निकोदेमसले जे जान्न चाहे त्यो येशू प्रभुले तत्काल तिनलाई बताइदिनुभयो। फेरि नयाँ गरी जन्मेपछि मात्र मानिस स्वर्गीयको राज्यमा पस्न सक्छ। यही एउटै वचनमा येशूले निकोदेमसलाई तिनले व्यवस्थाका कामहरूद्वारा कहिले पनि उद्धार पाउन सक्दैनन् भनेर भन्नुभयो। मानिस आफ्नो स्वभावमा यति पापी छ कि त्यो बिल्कुल नयाँ नभई परमेश्वरले त्यसलाई स्वर्गीयको राज्यभित्र पस्न कहिले दिनुहुने छैन। निकोदेमसलाई नयाँ व्यवस्था होइन तर नयाँ हृदय चाहिएको थियो, त्यसलाई नयाँ आत्मिक शक्ति चाहिएको थियो, अनि जसद्वारा तिनको भित्री स्वभाव परिवर्तित गरिने थियो र जसले तिनलाई परमेश्वरको दृष्टिमा ग्रहणयोग्य बनाउने थियो। येशूले निकोदेमसलाई भन्नुभयो, कोही माथिबाट नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन। कोही मानिस आफ्नो प्रयत्नले स्वर्गीयभित्र पस्न सक्ने छैन। ख्रिष्टमा विश्वासद्वारा नयाँ आत्मिक जीवन पाएर मात्रै मानिस परमेश्वरको राज्यमा पस्न पाउँछ। चार पदमा भनिएको छ, निकोदेमसले उहाँले भने, मानिस बुढो भएपछि कसरी जन्मन सक्छ र के त्यो आफ्नी आमाको कोखमा दोस्रो चोटि पसेर जन्मन सक्छ र? प्रभु येशूले भन्नुभयो कि तिनले नयाँ जन्म लिनै पर्छ, तर तिनले शारीरिक जन्मको अर्थ बुझे र यो सोधे कि यो कसरी सम्भव हुन सक्छ। हाम्रा प्रभु शारीरिक जन्मको बारेमा बोलिरहनु भएको थिएन, उहाँ आत्मिक जन्मको बारेमा बोलिरहनु भएको थियो। कारण चाहिँ यसको बुझ्ने तिनीसँग आत्मिक क्षमता थिएन। पाँच पदमा भनिएको छ, येशूले जवाब दिनुभयो, साँच्चै म तिमीलाई भन्दछु, कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन। अहिले पानी र आत्माले जन्मनुको अर्थ के हो? त्यहाँ थुप्रै छन् जो सोच्दछन् कि पानीले जन्मनुको अर्थ चाहिँ पानीको बप्तिस्माको संकेत हो, तर यदि यसले पानीको बप्तिस्माको संकेत गरेको भए यो अनौठो अभिव्यक्त हुने थियो, होइन र? हजुर, हामी देख्दछौ कि हामीले अध्याय दुईमा देख्यौं कि पानी चाहिँ परमेश्वरको वचनको प्रतीक हो। पछिबाट हामी यस पुस्तकमा पाउनेछौ युहन्ना 17:17 पदमा येशू भन्नुहुन्छ, तपाईँको सत्यले तिनीहरूलाई पवित्र गर्नुहोस्, तपाईँको वचन सत्य हो। मित्र, परमेश्वरको वचनमा पवित्र गर्ने र शुद्धिकरण गर्ने शक्ति छ। युहन्ना 15:3 पदमा येशू प्रभुले भन्नुभयो, मैले तिमीहरूलाई बोलेका वचनको कारणले गर्दा तिमीहरू अघि नै शुद्ध भइसकेका छौ। परमेश्वरको वचन पटक पटक पानीको प्रतिरूप दिइएको छ। हामी विश्वास गर्छौं कि पानी र आत्माको जन्मको अर्थ हो कुनै व्यक्ति शास्त्रको प्रयोग गरेर पवित्र आत्माद्वारा नयाँ जन्म लिनै पर्छ। हामी विश्वास गर्छौ कि पवित्र आत्माद्वारा लागू गरिने परमेश्वरको वचन बेगर कोही पनि नयाँ जन्म पाउन सक्दैन। आज कोही पनि परमेश्वरको वचन रूपी पानीको प्रयोगद्वारा लागूद्वारा मात्र नयाँ जन्म लिन सक्छन् र पवित्र आत्माले यसलाई तपाईँको हृदयमा वास्तविक बनाइदिन्छ। प्रेरितका पुस्तकमा तीन मुख्य मानिसहरूको विश्वासमा मन परिवर्तनहरूको देख्छौ। मलाई लाग्छ तिनीहरू हामीलाई मुख्यतया नमूनाहरूको रूपमा दिइएका छन्। त्यहाँ कुशको नपुस्तकको विश्वासमा मन परिवर्तन देख्छौ, हृदय परिवर्तन देख्छौ, अनि त्यहाँ कर्नेलियस र पाउलको विश्वासमा मन परिवर्तन, हृदय परिवर्तन छ। यी तीन मानिसहरू नोहका तीन परिवारहरूका प्रतिनिधिहरू हुन्, सेमका सन्तान, हामको सन्तान र यापेतका सन्तान। यी हरेक तीनै मामलामा परमेश्वरले शरीरको परिवर्तन गर्ने इरादा गर्नुहुन्न। यसको अर्थ हो यो पुरानो स्वभाव जुन तपाईँ र मसँग छ त्यसको हाललाई तत्कालै परिवर्तन गर्न चाहनुहुन्न। वास्तविकता यो हो, यो परिवर्तन हुन सक्दैन। परमेश्वरको वचनसँग यसको बारेमा भन्ने धेरै कुरा छ। पुरानो स्वभाव परमेश्वरसँगको विरोधमा छ। रोमी 8:7-8 पदले भन्छ, किनभने शरीरतिर लागेको मन चाहिँ परमेश्वरतर्फको शत्रुता हो, किनकि त्यो परमेश्वरको व्यवस्थाको अधीन हुँदैन, न त यो कहिल्यै हुन सक्दछ। शरीरमा हुनेहरूले परमेश्वरलाई खुशी तुल्याउन सक्दैन। परमेश्वरसँग हाम्रो पुरानो स्वभावको लागि यसलाई ठिक गर्न, यसलाई सुधार्न वा यसलाई उद्धार गर्ने कुनै योजना छैन। पुरानो स्वभाव शरीरसँगै चिहानमा माटोसँग मिसिनु पर्दछ, अनि यदि हाम्रो शरीर चिहानमा जानभन्दा पहिले प्रभु आउनु भए हामी आँखाको निमेषमा परिवर्तन हुनेछौ, जुनको अर्थ हो हामी पुरानो स्वभावबाट मुक्त हुनेछौं। यसलाई कहिले पनि परमेश्वरप्रति आज्ञाकारी बनाइन सकिँदैन। देहबाट जन्मेको देह हो, यो स्वयं तथ्य हो। परमेश्वर कति पनि शरीरलाई बचाउन वा उद्धार गर्न इरादा गर्नुहुन्न। यो पुरानो स्वभावको स्थानमा नयाँ स्वभाव राखिनै पर्दछ, प्रतिस्थापन हुनै पर्दछ। मतलब पुरानो स्वभावको स्थानमा नयाँ स्वभाव राखिनु आवश्यक छ। यो कुरा हामीले बुझ्नु पर्दछ। आत्मिक जन्म आवश्यक छ ताकि तपाईँ र मलाई नयाँ स्वभाव दिइदछ। 7-8 पदमा भनिएको छ, मैले तिमीलाई नयाँ गरी जन्मनु पर्छ भन्दा अचम्म नमान। बतास जता चाहन्छ उता नै बहन्छ। तिमी बतासको आवाज सुन्छौ तर त्यो कहाँबाट आउँछ र कता जान्छ त्यो जान्दैनौ। आत्माबाट जन्मेको हरेक व्यक्ति त्यस्तै हुन्छ। येशू भनिरहनु भएको छ, तिमी जान्न सक्दैनौ कहाँबाट बतास आउँछ र कहाँ जाँदछ। बतास वायु प्रवाह र हावा नै एक त्यस्ता कुरा हो जुनलाई मानिसहरूले अझसम्म नियन्त्रण गर्न सक्दैन। हावा जहाँ इच्छा लाग्छ त्यतै बहन्छ। तपाईँ त्यसलाई घुमाउन सक्नुहुन्न र यसलाई हामी परिवर्तन गर्न पनि सक्दैनौ। यद्यपि हामीले हावा वा बतासको नियन्त्रण गर्न नसके तापनि तर हामी निश्चय नै भन्न सक्छौ कि यो जब चल्नेछ, किनकि हामी रूखहरू हल्लिरहेको, झुकिरहेको, पातहरू झुमिरहेको देख्दछौ। बतास चलेको क्षणको हामी भन्न सक्छौ, अहिले मित्र तपाईलाई कसरी आत्मिक जन्मको वर्णन गर्ने मलाई थाहा छैन। भनिएको छ बतास जता इच्छा गर्छ उतै बहन्छ। आत्माबाट जन्मेको हरेक व्यक्ति त्यस्तै हुन्छ। यद्यपि हामी त्यति राम्ररी यसको बुझ्न नसके तापनि यसले आत्माद्वारा कसरी एक व्यक्ति नयाँ जन्म नयाँ गरी जन्मन्छ त्यसको उदाहरणद्वारा नमूनाद्वारा स्पष्ट गर्दछ। कसरी परमेश्वरको आत्मा कार्य गर्नुहुन्छ, काम गर्नुहुन्छ त्यसको बिल्कुल ठिक तरिकाले तपाईलाई भन्न सक्दिन, तर म तपाईलाई निश्चय नै यो भन्न सक्छु। कहिले उहाँका जनहरूका हृदयहरू र जीवनहरूमा चालिरहनु भएको छ उहाँ, त्यही नै हाम्रो प्रभुले यहाँ भनिरहनु भएको छ। 9-10 पदमा भनिएको छ, निकोदमसले उहाँलाई सोधे, यो कसरी हुन सक्दछ र? येशूले तिनलाई जवाब दिनुभयो, तिमी इसरायलका गुरु हौ र पनि यी कुरा बुझ्दैनौ। मित्र, येशूले भन्नुभएको कुराको पूरा मतलब निकोदमसले अझसम्म बुझ्न सकेनन्। येशूले तिनलाई जवाब दिनुभयो, तिमी इसरायलका गुरु हौ र पनि यी कुरा बुझ्दैनौ। येशूले यो कुरा उसलाई स्पष्ट गर्नुहुन्छ कि तिनले अझसम्म यो कुरा बुझेका छैन। यो व्यङ्ग्यात्मक कथन हो जुन प्रभु येशू प्रयोग गरिरहनु भएको छ। उहाँ यस व्यक्तिलाई भनिरहनु भएको छ, तिमी इसरायलको शासक र गुरु हौ र यस्तो अभिनय गरिरहेका छौ मानौ जुन कुरा म तिमीलाई भनिरहेको छु त्यो सत्य होइन, किनभने यदि त्यो सत्य भए तिमीले यसको बारेमा जान्ने थियो। त्यसपछि येशूले सोध्नुहुन्छ, निकोदमस के तिमीलाई यी कुराहरू थाहा छैन? 11-13 पदमा भनिएको छ, साँच्चै म तिमीलाई भन्दछु हामीले जान्दछौ त्यो भन्दछौ र हामीले जे देखेका छौं त्यसको गवाही दिन्छौ तर तिमीहरू हाम्रो गवाही स्वीकार गर्दैनौ। मैले तिमीहरूलाई पृथ्वीका कुरा भने र पनि तिमीहरू विश्वास गर्दैनौ त तिमीहरूलाई स्वर्गका कुरा बताए भने कसरी विश्वास गर्न सक्छौ? स्वर्गीयबाट ओर्ली आउने मानिसको पुत्र बाहेक कोही पनि स्वर्गीय वा स्वर्गमा उक्लेको छैन। मित्र, उहाँले निकोदमसलाई भन्नुहुन्छ उसले उहाँको साक्षीको ग्रहण गरेका छैनन्, स्वीकार गरेका छैनन् जबकि तिनलाई यो बताइएको छ। हजुर, येशूले निकोदमसलाई पृथ्वीका कुरा जस्तै जन्म शरीर बतासको बारेमा बोल्नु भएको थियो। निकोदमसले यी पृथ्वीका दृष्टान्तहरू बुझ्न सकेनन् भने तिनले स्वर्गीयका कुरा अर्थात पूरा आत्मिक शिक्षा बुझ्न सक्ने थिएनन्। येशूले मात्र स्वर्गीयका कुराको विषयमा सिकाउन सक्नुभयो किनभने उहाँ मात्र स्वर्गीयबाट संसारमा आउनुभएको थियो। उहाँसँग मात्र स्वर्गीयको कुराको सत्य ज्ञान थियो। जब मानिसहरू विश्वासद्वारा आत्मिक रीतिले नयाँ गरी जन्मन्छन् तब तिनीहरू परमेश्वरको अर्थात स्वर्गीयको राज्यमा पस्छन्। तर तिनीहरू खास स्वर्गीयमा पस्दैनन्। स्वर्गीय र स्वर्गीयको राज्य फरक छ भनी हामीले बुझ्नुपर्छ। हामीले विश्वास गर्ने बित्तिकै स्वर्गीयको राज्यमा पस्छौं र हाम्रो शरीर मरेपछि मात्र हामी स्वर्गीयमा जान्छौं। त्यसकारण कोही पनि स्वर्गीयमा उक्लने छैन भनेर येशूले भन्नुभएको कुराको अर्थ यो थियो कि कोही जिउँदो मानिस स्वर्गीयमा उक्लेको छैन। जीवित मानिसहरू मध्ये येशू मात्र स्वर्गीयमा हुनुभएको थियो। 14 पदमा भनिएको छ, जसरी मोसाले उजाड स्थानमा सर्पलाई उचाले त्यसरी नै मानिसको पुत्र उचालिनुपर्छ। गन्ती 21:4-9 पद अनुसार यहुदीहरूले परमेश्वरको विरूद्धमा गनगनाएको हुनाले उहाँले तिनीहरूको बीचमा विषालु सर्पहरू पठाइदिनुभयो। फलस्वरूप ती यहुदीहरूले पश्चाताप गरे। त्यसकारण परमेश्वरले मोसालाई सर्पको एउटा पितलको प्रतिमा बनाउनु भनी हुकुम गरे र सबै मानिसहरूले त्यो देख्न सकुन् भनेर त्यस प्रतिमालाई एउटा खामोमा झुण्ड्याउनु भनी आज्ञा दिनुभयो। जजसले त्यस पितलको सर्प हेरे तिनीहरूलाई ती विषालु सर्पहरूबाट केही हानि भएन। त्यसकारण जसरी मोसाले त्यस पितलको सर्पलाई उचाले त्यसरी नै ख्रिष्ट अर्थात मानिसको पुत्र उचालिनुपर्छ। यसका दुईवटा अर्थ छन्। पहिलो, येशु क्रूसमा उचालिन आवश्यक थियो अर्थात ख्रिष्ट मारिनु आवश्यक थियो। दोस्रो, येशु स्वर्गीयमा उचालिनु आवश्यक थियो अर्थात उहाँ मरेकोबाट बिउताइनु र परमेश्वरको दाहिने बाहुलीमा विराजमान हुन आवश्यक थियो। त्यसरी उहाँको आफ्नो मृत्यु पुनरुत्थान र स्वर्गीय रोहणद्वारा उहाँले मृत्यु र शैतानमाथि पूरा विजय गर्नुभएको छ। यसै कारण उहाँले उहाँमा विश्वास गर्ने जति सबैलाई अनन्त जीवन दिन सक्नुहुन्छ। हेर्नुहोस्, ख्रिस्ट स्वर्गीयमा उचालिन आवश्यक थियो। स्वर्गीयमा महिमित हुनको निम्ति येशू पहिले पृथ्वीमा मर्नु पर्यो र येशूलाई जस्तो थियो हरेक विश्वासीलाई पनि त्यस्तै हुनेछ। हामी सबैको निम्ति स्वर्गीयमा पुर्याउने बाटो क्रूसमा भएर नै जान्छौं। पद 15 भनिएको छ, र जसले उहाँमाथि विश्वास गर्छ त्यसले अनन्त जीवन पाउनेछ। हामीले अनन्त जीवन पाऊ भनेर येशूको मृत्युको उद्देश्य थियो। हामी पापी छँदै ख्रिष्ट हाम्रो निम्ति मर्नुभयो। उहाँ धेरैको छुटकाराको निम्ति आफ्नो प्राण दिन आउनुभयो। हामी जिउँ भनेर ख्रिष्ट मर्नुभयो। ख्रिष्टले कसलाई जीवन दिनुहुन्छ? उहाँमा विश्वास गर्ने सबैजनालाई। विश्वास गर्नु भन्नुको अर्थ एकदम गहिरो छ। त्यसको अर्थ चाहिँ पूरा गरी भित्री मनदेखि विश्वास गर्नु। त्यसको अर्थ आफैमा होइन, आफ्नो धर्म कर्ममा होइन, त ख्रिष्टमा सारा भरोसा राख्नु र उहाँको आधारमा बस्नु। ख्रिष्टमा विश्वास गर्नु भन्नुको सबभन्दा मुख्य अर्थ उहाँको आज्ञा पालन गर्नु र उहाँलाई प्रेम गर्नु भनेको पनि हो। यदि हाम्रो विश्वासबाट येशूको आज्ञा पालन फल्दैन भने हाम्रो विश्वास नक्कली हुन्छ। येशूले हामीलाई दिने जीवन अनन्त जीवन हो। अनन्त जीवन चाहिँ सधैँभरि रहने जीवन मात्र होइन, अनन्त जीवन परमेश्वरसँगको जीवन पनि हो। त्यो चाहिँ अनन्त शान्ति र धार्मिकताको जीवन हो। त्यो चाहिँ बिना दुःख, बिना शोक, बिना कष्ट, बिना डरको जीवन हो। अनन्त जीवन ख्रिष्टको विश्वास गर्ने सबैको स्वर्गीय अधिकार, स्वर्गीय इनाम हो। त्यो चाहिँ हाम्रो उद्धार हो कि हामीले उहाँमा विश्वास गरेका छौं।
प्रिय श्रोता, अहिले भर्खरै तपाईले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98473536779847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।